आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
बैठे बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते
फोन से रास्ता करते, 2 लाख रुपया लाओ, अपने बच्चिया को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
अस्सलाम वालेकुम सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़। प्रोड्यूसर हमारी गुलरुख हैं और हमारे इंजीनियर हैं जस्टिन ट्विट्स। तो लीजिए आज का प्रोग्राम शुरू करते हैं, लेकिन इससे पहले कि कहानी सुने आप, आपको याद दिला दूँ कि इस प्रोग्राम के दौरान आप किसी भी वक्त हमारे टोल फ्री नंबर पर फ़ोन कर सकते हैं। और उड़ती उड़ती सी खबर है, और कुछ हमने इसकी तस्दीक भी हुई है प्रोग्राम के दौरान, कि आजकल अक्सर नए लोगों के फ़ोन मिल जाते हैं, क्योंकि पहले आप लोगों को बड़ी शिकायत होती थी कि चंद गिने चुने नाम है, उनके अलावा किसी का फ़ोन नहीं लगता। तो कई हफ्तों से मैं देख रही हूँ कि बहुत से नए फ़ोन मिल जाते हैं। शायद हमारे पुराने सुनने वाले अब थोड़े से थक गए हैं फ़ोन करते करते। बहरहाल जो भी वजह, खुशी होती है हमें कि पुराने भी आएँ, नए फोन सुनने वाले भी आएँ, लेकिन बहुत से सुनने वाले प्रोग्राम के दौरान आकर हमारे कहानीकारों से बात कर सकें। तो नंबर हमारा है 0800-77789, और एक दफ़ा फिर सुन लीजिए 0800-777-89। ये टोल फ्री नंबर है, लेकिन याद रखिए कि ये नंबर सिर्फ आपका जो लैंडलाइन है, यानी गालबन जिसे आप PTCL टेलीफोन कहते हैं, उस पर टोल फ्री होता है। अगर आप अपने सेलफोन से फ़ोन करेंगे मोबाइल से, तो इसके चार्जेस आपको देने होंगे। इसलिए प्लीज़ अगर आप सेलफोन से कॉल करें, तो गुलरुख हमारी इस मामले में बड़ी अच्छी हैं, वो आपका नंबर लिख लेंगी और आपको ख़ुद कॉल बैक कर लेंगी। ठीक है, तो चलिए प्रोग्राम शुरू करते हैं। और सबसे पहली हमारी कहानी जो है, मैंने फेसबुक पर भी डाली थी और हमारे वॉइस ऑफ अमेरिका के वेबसाइट पर भी, और मुझे खुशी है कि बहुत सारे, सैकड़ों की तादाद में आप लोगों ने उसे पसंद किया कि कहानी को। ये कहानी बलूचिस्तान से है, लेकिन लिखने वाले जो हैं इनका ताल्लुक़ मियांवाली के गाँव से है। मौलादा साहब इनका नाम है, और हमने इस वक्त एक मेहमान बुलाए हुए हैं, ये भी हमारे बड़े पुराने सुनने वाले हैं, ज़रीफ़ बलोच इनका नाम है। ज़रीफ़ की खूबी है कि ज़रीफ़ अक्सर हमें दूसरों की कहानियाँ लिख लिख के भेजते हैं मेरी कहानी के लिए, और ये बहुत बड़ी और बड़ी फ़राख दिली की बात है। क्योंकि पहले तो मैं ज़रीफ़ से ही पूछूँगी। ज़रीफ़ सलाम अलैकुम। ज़रीफ़ पहले तो अपना रेडियो बंद कर दीजिए, रेडियो बंद कर दें।
जी जी, वालेकुम सलाम बाजी, आप कैसी हैं?
मैं बिल्कुल ठीक ठाक हूँ, और मैं भी आपकी तारीफ़ कर रही थी, क्योंकि सबसे पहले आपसे जो मुलाकात हुई थी आपकी अपनी कहानी के ज़रिए हुई थी। आपकी कश्ती तबाह हो गई थी पसनी में किसी जगह समंदर के अंदर, और आप चाहते थे कि कोई उसके लिए मदद कर दे। तो इत्तेफाक कुछ ऐसा हुआ कि अब तक आपका काम तो नहीं हो सका, लेकिन आपकी बदौलत कई लोगों के और काम हुए जिनकी कहानियाँ आपने लिख के भेजी। तो मुझे बड़ी खुशी होती है आप जैसे लोगों से मिलके। तो किसी नई कहानी पे काम हो रहा है आजकल?
जी जी बाजी, आपको मैंने एक कहानी भेजी थी ना, अबुल बलोच की, गरीब बंदा है, मतलब गद्दा गाड़ी चलाता है, गरीब बंदा है, लेकिन मैंने कहा कि शायद आपके प्रोग्राम के तौर से उनके लिए कुछ ना कुछ हो।
बिल्कुल, आज वो कहानी नशर होनी थी, लेकिन अगर आपने फेसबुक पे पढ़ा होगा तो पिछले हफ्ते अमजद साकिब साहब मेहमान थे हमारे इस प्रोग्राम में, उन्होंने वादा किया था इस हफ्ते आने का, लेकिन उनको एक नागुजीर वजूहात की बिना पर सफ़र करना पड़ा, और सफ़र के दौरान हम लाइव प्रोग्राम में ख़तरा मोल नहीं लेते, क्योंकि हमारे मेहमान अक्सर कई जगह ऐसी होती हैं जहाँ पर टेलीफोन का सिलसिला मुनक़ता हो जाता है, और फिर हमारे लिए बड़ी मुश्किल हो जाती है कि हम कहानी का मसला हल करने के लिए उन्हें किस तरह कहें कि। तो इसलिए हमने आपकी कहानी जो थी अबुल बलोच की, उसे अगले हफ्ते के लिए रख लिया है, लेकिन आज हम आप ही के इलाके से कहानी सुना रहे हैं, एक गवादर से। और चूंकि खुद आप भी ज़रीफ़ एक बहुत इंसान दोस्त नौजवान हैं, आप इसको अप्रिशिएट भी कर सकेंगे। पंजाब में हमारे एक कहानीकार हैं मियांवाली में, उन्होंने कहानी भेजी है मौलादा साहब ने, तो आप हमारे साथ मिलकर कहानी सुनिए, फिर मैं आपसे कुछ गवादर के और आपके इलाके के बारे में पूछूंगी।
मेरा नाम मौलादाद है, बांडा गुलाम रसूल बाही वाला, गाँव पठान है, गाँव हमारा मूसा खैल है, तहसील वज़ीलमिया वाली है। सानू 1980 में भर्ती हुआ था पाकिस्तान कोस्ट गार्ड में, फौजी तालीम तरबियत के अलावा सिविल तालीम मेरी ऐसे है, मेरे साथी जो थे वो इतने ज्यादा को पढ़े लिखे नहीं होते थे, मतलब कोई मुश्किल काम होता था तो मुझे करना पड़ता था, जब कोई वेलफेयर या तरक्की का मौका होता था तो मुझे नायर समझा जाता था। जिला गवादर से मशीकी फैले समुंदर पर तहसील सुरबंदर और एक गांव कपर नाम का था, उस गांव की आबादी तकरीबन 80 घरों पर मुश्तमिल थी। उस गांव से कुछ फासला पर बिल्कुल किनारे पर पाकिस्तान कोस्ट गार्ड की पोस्ट थी। सन 1994 ईस्वी में हम 4 आदमी वहां पर अपनी ड्यूटी सर अंजाम देते थे। समुंदर के किनारे रहने वाले लोग शाम को मछली पकड़ने के बाद अपनी अपनी कश्तियां बमाए इंजन जाल वगैरह किनारे पर छोड़कर अपने अपने घरों को लौट जाते थे। उन्हें हमारी वजह से चोरी होने की फिक्र नहीं होती थी। दूसरे दिन सूर्य तुलू होने से पहले आ जाते थे और अपनी अपनी कश्तियां किनारे से उठाकर समुंदर में उतर जाते थे। एक रात को सुरबंदर वालों ने एक मनसूबा बंदी के तहत कपर वालों की समुद्री हदूद में मछली पकड़ने वाले जाल लगाकर कपर वालों का समुद्र में जाने का रास्ता भी बंद कर दिया था। कपर वाले उनका किसी तरह भी मुकाबला न कर सकते थे। तहसील थी सुरबंदर, वो एक छोटा सा गांव था, 80 घरों पर मुश्तमिल था, तो इस वजह से जो है ना तो थोड़ी उनकी माली हालत भी सही नहीं थी, दूसरी नफरी भी काम थी, दूसरा उनकी गवर्नमेंट भी इतनी नहीं सुनवाई करती थी, वो उनकी पिटाई भी करते कर देते थे। वो बेचारे दरख्वास्तें दे देकर मायूस हो गए थे। उनका ये सिलसिला 1947 से चल रहा था। उन्हें किसी भी अदालत से इंसाफ न मिल सका था। वो लोग बहुत परेशान थे। उनका बड़ा आदमी मुराद बख्शो मेरे पास आया और मिनत करने लगा कि हमें किसी तरह रास्ता दिलवा दें। मैंने अपना अखलाकी फर्ज समझते हुए बगैर किसी लालच रिश्वत और बिला खौफ व खतरे उनकी सिदकी दिल से मदद की। उन्हें मैंने बोला कैसे करें, आप 3 कश्तियां जो है ना समुद्र में रखवा दें, चौथा हमारा साथी यहाँ पर हाजिर होगा, हम राइफलें लेकर आ रहे हैं, तो बाकी जो 3 कश्तियां पानी में रखवा कर 6-7 आदमी डंडे सोटियों वाले बिठा दें साथ, उनके हाथों में छुरियां भी दे दें। जब मैं उधर गया तो उन्होंने कहा क्या करें, मैंने बोला ये जाल जो है ना रूल करो, रूल करके जब कश्तियां भर जाएं तो ये किनारे पे खाली करके तुम वापस आ जाओ, फिर रूल करो। उनमें मछली भी लगी हुई थी। फिर वो गांव वालों ने देखा ना कि भाई ये 7 फौजी खड़े हैं, तो उन्होंने भी जाल अपने तस्वीर शोर बंदर वालों ने उन्होंने अभी अपने जाल लपेटने शुरू कर दिए। इस तरह वो समुंदर क्लियर हो गया। बाद में वो जो बड़ा आदमी था उनका वो इमाम बख्श का भांजा था, वो आदमी सारे वो जो जितने थे वो डरते थे सुरबंदर वाले, उनको वो ऐसे भेड़ बकरियों की तरह यहाँ के ले आया था। वो बेचारे खुद नहीं आए थे, उन्हें वो जबरदस्ती ले आया था। तो वो जब चले गए तो मैंने कहा कि भाई चाचा आपकी मैं ऐसे मदद करता हूँ कि उसने हमें भी गालियाँ दी, आपको भी मारा पीटा, आपके बेटों को भी मारा है, तो जब इसे हम लगाएंगे ना तो तुम जो है ना कहना कि भाई बच्चा था कोई बात नहीं, इसने 2 थप्पड़ मुझे मार दिए तो क्या हुआ, तो बाकी काम मैं खुद कर लूँगा। जब उसने ऐसे किया ना तो मैंने कहा चाचा ये सुलह करे, तो उसने फौरन कहा मैं सुलह करता हूँ। मैंने बोला ठीक है सुलह कर लो। बस इस तरह जो है ना मैंने सुलह करा ली उनकी, तो बाकी कोई ऐसा मसला नहीं था, ना हमने कोई शोशा की है, ना कोई किसी को कुछ भी नहीं कहा, बड़ा पुरअमन तरीके से काम हो गया। वो लोग बहुत खुश हुए, वो सब इलाके के लोग छोटे बड़े बहुत खुश हुए। उन लोगों ने हमें खासकर मुझे माँ बाप भाइयों और बेटों जैसा प्यार दिया। मेरे पास ऐसे अल्फाज नहीं है कि न कीमत की मैं अदा कर सकूँ। मुराद बख्श बलोच वगैरह ये 5 भाई थे, उन्होंने मुझे बाद में कहा कि बेटा हम 5 भाई हैं, हमें 100-100 कनाल आती है, हम आपके नाम हो इकट्ठा आप एक टुकड़ा ले लें 500 कनाल का, तो हम आपको मकान भी बनवा कर देंगे, अगर आपने शादी नहीं की तो शादी भी करवा देंगे, मकान भी बनवा देंगे, ताकि उनके पास हमेशा 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 के लिए रहूं। लेकिन मैं ऐसा मैंने नहीं किया क्योंकि मेरे माँ बाप उनकी ज़ुबान नहीं समझते थे, दूसरा मैंने शादी भी की हुई थी, तो ये एक झूठ फराड होता मेरी तरफ से। मेरे पास गुजर औकात के लिए रकबा बहुत है, 120 कनाल। नवंबर 2001 में मैंने फिर दरख्वास्त दे दी, मैं पेंशन आ गया हूँ। मेरा ये मकसद है کہ مذہب عبادات کے علاوہ معاملات کا نام ہے. ہمیں ہر معاملے میں اللہ تعالیٰ کی خوشنودی کو مد نظر رکھنا چاہیے. دہشت گردوں کی طرح بے حص و صفاق نہیں ہونا چاہیے. دکھ انسانیت کی جہاں تک ہو سکے بھرپور خدمت کرنی چاہیے. اس طرح ہمیں اگر کوئی چاہتا ہو تو بہت کچھ مل جاتا ہے. ٹھیک ہے بھائی،
بہت بہترین. مگر ایک بات مجھے بتائیے کہ آپ میاں والی کے تھے، تو مجھے یہ بتائیے کہ جب آپ کا تبادلہ کوسٹ گارڈ پہ آپ کی ہوا، حکم آپ کو تعیناتی کا بلوچستان میں میاں والی سے جا کے، اس وقت آپ کے کیا تاثرات تھے اور گھر والوں نے کیا کہا، آپ نے کیا سوچا، اور جب آپ وہاں گئے تو کیا گزری آپ پہ؟
میرے خیال میں تو پرامن تھا، کبھی مجھے تو کہیں شورش نظر آئی نہیں. میں تو یہ میرا مقصد ہے، میرا خاندان جو ہے نا فقیر، ویسے بھی صوفی آدمی ہیں ہم لوگ، ہمیں فقیر ہی کہتے ہیں. میرا باجی یہی مقصد ہے کہ میں تو خوش تھا ادھر، سیر و تفریح کی جیسے سمجھتے ہیں، جیسے آدمی سیر کرتا ہے ایسے، میرے لیے کوئی مسئلہ نہیں تھا، مجھے کوئی کہیں پرابلم نہیں ہوئی. ادھر ہم چار آدمی تھے نا، تو ہمیں ہر جگہ پہ لانگری تو نہیں ملتا تھا نا، روٹی پکانے والا یا کپڑے دھونے والا، دھوبی وغیرہ تو نہیں ہوتے تھے. وہ مراد بخش نے یہ بھی کہا کہ بھائی گاؤں والوں کو کہ بھائی آئندہ جو ہے نا مولاداد کو ہم ہاتھ سے کپڑے دھوتے ہوئے یا روٹی پکاتے ہوئے نہ دیکھیں. تو میں نے کہا نہیں چاچا، یہ کوئی بات نہیں، ہم روٹی بھی پکا لیں گے، کپڑا بھی دھو لیں گے، کیونکہ ہمیں اللہ تعالیٰ نے ہاتھ دیے ہوئے ہیں، سب کچھ دیا ہوا ہے. تو میں پسند کرتا ہوں اپنے ہاتھ سے روٹی پکا کر کھانا، کپڑا بھی خود دھو لوں گا. ٹھیک ہے، راشن لے آیا کریں ہمارے لیے، کچھ چیز لے آیا کریں گوادر سے. تو پھر وہ جو آدمی بھی جاتا تھا نا، چھوٹی گاڑیاں ہوتی تھی لینڈ کروزر وغیرہ، تو یہ بھر کر لاتے تھے وہ راشن کی، صابن، مختلف قسم کے سبزیاں، دالیں، کھانے پینے کی بہت ساری چیزیں لے آتے تھے. میں کہتا تھا کہ اتنی بھائی نہ لایا کرو، اتنا ہم نہیں کھا سکتے. پھر بھی میرے ساتھی جو تھے وہ پکاتے تھے، ہم خود بھی کام، میں بھی ساتھ کرتا رہتا تھا کام. ہم ادھر تین چار چار کھانے بنا کر جنگل میں کھاتے پیتے تھے، بالکل ایسے رہتے تھے جیسے سول ماحول ہوتا ہے، ڈیوٹی کے ٹائم پہ ڈیوٹی، باقی جو ہے نا سول ماحول کی طرح رہتے تھے ہم.
تو واپس کبھی جانا ہوا آپ کا بلوچستان میاں والی سے؟
نہیں باجی، میں نہیں جا سکا، بہت دور ہے وہ جو ہے نا، ادھر ہمارے سے کراچی جیسے دور ہے، کراچی سے آگے پھر اتنا وہ دور ہے. ادھر کبھی کبھی ہم بائیر بھی چلے جاتے تھے، کیونکہ راستہ بہت خراب تھا، کچا تھا اس وقت. دوستی تو اس طرح میری بہت دوستی تھی، میں نے ایسے لوگوں کے بہت کام کیے ہیں، بہت کام کیے ہیں.
اچھا،
یہ تو واقعہ ایک بتا دیا، باقی جو ہے نا اور اس طرح کی بہت کہانیاں میرے ساتھ.
تو وہاں پہ کوئی جس علاقے میں یہ کیا تھا، سر بندر یا جو بھی آپ نے بتایا، ان کا مراد بخش کا جو علاقہ تھا، وہاں کوئی بڑی دکان وغیرہ کوئی ایسی تھی جہاں پہ ٹیلیفون ہو؟
جنگل میں اس وقت تھے وہ موبائل، اس وقت ہمارے پاس ہوتے نہیں تھے، خط ہوتے تھے، یہ منی آرڈر ہم پیسے کرتے تھے، باقی کوئی ایسے جو ہے نا 15 دن کے مہینے مہینے کے بعد ہمیں خط ملتا تھا. خاص ادھر دکان وغیرہ نہیں تھے، وہ جب آتے تھے ویسے وہ لوگ، خیر میں ان کو مطلب اتنی وہ غربت نہیں تھی، وہ مچھلی پکڑتے تھے، بیچتے تھے، وہ لوگوں کی اچھی خاصی جو ہے نا آمدن تھی یہ مچھلی سے، خوشحال لوگ تھے.
ٹھیک ہے،
وہ جو چاچا مراد بخش تھا وہ خود بڑا خوشحال آدمی تھا. میری چھوٹی ہمشیر ہے جو ہے نا، یہ ابھی اس کے 2-3 بچے ہیں، 6-7 بہنیں ہیں میری، اور باقی جو ہے نا 2 بھائی ہیں، ایک بڑا ہے میرے سے وہ امامت کراتا ہے، ایک چھوٹا ہے وہ ابھی ادھر ہی کوسٹ گارڈ میں، اس کو میں نے بھرتی کرایا تھا، وہ ابھی صوبے دار ہے.
اور آپ کے اپنے بچے؟
میری 8 بچیاں ہیں، 2 بچے ہیں، یہ ایک چھوٹا بچہ میرے ساتھ کھڑا ہے، الطاف حسین ہے، بڑا یہ 4th جماعت میں پڑھتا ہے، وہ بڑا جو ہے نا بچہ عمران خان ہے، وہ اس نے میٹرک پاس کی ہوئی ہے، اس کو ابھی اس کا انٹرویو وغیرہ ہو گیا، پاس ہو گیا ٹیسٹ میں.
اچھا،
تو باقی اس کی کال آنی ہے، جب کال آئے گی تو میں خوش ہوں گا، کیونکہ یہ ہمارا قومی فرض بھی ہے تو دوسرا روزگار بھی ہے، ملک کا دفاع کرنا ہمارا فرض بنتا ہے.
تو بچوں میں بھی آپ کی کوالٹیز آئیں، آپ میں جو خوبیاں آپ نے بچوں میں بھی ڈالی وہ؟
ہاں باجی، میں جب بچیاں تھیں نا میری تو لوگ مجھے دیکھتے تھے تو افسوس کرتے تھے. میں پھر گیا اپنے صوفی بزرگ کے پاس، उधर मैंने दुआ मांगी, मैंने बोला वो हमारे दादा ही बनते थे बगरू, मैंने कहा कि दादा आप मेरे लिए सवाल करें अल्लाह ताला की बारगाह में कि मुझे भी दो बच्चे दे,
यानी बेटे दे।
जी हाँ, दो बेटे दे दिए। बच्चे बड़े खुशहाल हैं, बड़े अकलमंद हैं, चोरी नहीं करते, सच बोलते हैं, दूसरे जो है ना साफ सुथरे रहते हैं, दूसरे गंदे बच्चों से खेलते नहीं हैं, गारी गलूच नहीं निकालते, अच्छी अच्छी बातें करते हैं, मेहनत करके ये सही पढ़ते हैं। मैं खुश होता हूँ इन्हें देखकर।
आपको वैसे बच्चियां अच्छी लगती थी, लोग मजाक करते थे, मगर आपके दिल में
भी अच्छी हैं बाजी। बच्चियां मेरी सब कुरान मजीद पढ़ी हुई हैं, नमाज पढ़ती हैं 5 टाइम और तिलावत भी करती हैं, अपना घर का काम काज भी ये करती हैं। मैंने बैल रखे हुए हैं, ये भैंसें भी रखी हुई हैं, भेड़ बकरियां भी रखी हुई हैं, तो अपनी जमीन भी इधर खरीदी हुई है, 2 किले और खरीद लिए, 16 कनाल मैंने अपने घर के साथ और जमीन खरीदी है।
तो आप बेटे बेटियों को बराबर प्यार करते हैं या फर्क रखते हैं?
सबको बराबर समझता हूँ, जितने बच्चियां बच्चे आए हैं सबको मैं बराबर समझता हूँ, सबसे मेरा प्यार है, मोहब्बत है।
तो आपने जो लोग मजाक उड़ाते थे उन्हें कभी समझाया नहीं कि बेटियों के लिए ऐसा नहीं कहना चाहिए? मतलब ये सच है कि दोनों होने चाहिए, बेटे बेटियां, आदमी को अरमान होता है दोनों बच्चों का, लेकिन बेटी भी खुदा की
बाजी ये बाकी बच्चियां भी उतनी खिदमत करती हैं माँ बाप की, उतना ही प्यार करती हैं जितना दूसरे बच्चे करते हैं। बच्चों से भी मैं कहता हूँ कि बच्चियां ज्यादा प्यार करती हैं, माँ बाप की बड़ी खिदमत करती हैं बेचारों की, उनको कुछ भी कह दो वो जो है ना वो खुश रहती हैं, उनको कभी भी उन्होंने डिमांड नहीं किया कि ये चीज हमें दे दो बाबा, ये हमारी नहीं है या ये वो जो कुछ मिल जाता है बिस्मिल्लाह करके वो खुशी कबूल कर लेती। मेरी बीवी जो है ना खुद अनपढ़ थी, लेकिन उसने जो है ना खुद काम किया और बच्चियों को कुरान मजीद पढ़ाया है। मेरी बीवी का नाम है दौलत खान
जी।
दौलत खान से बात करवाऊं? ये प्योर हिंद को बोलती है।
आप करवाए?
हेलो
जी, सलाम अलैकुम। सलाम अलैकुम। आपका तो नाम जबरदस्त है, दौलत खान।
और ठीक ठाक हो?
हाँ मैं ठीक ठाक हूँ, आप कैसी हैं?
और खैर मार ने?
खैर मार, सब खैर खैरियत। तो क्या करती हैं, सारा दिन क्या काम करती हैं आप?
बाजी तार समझ आ नहीं गया तुम्हें तरिया नहीं ओ वजह या नहीं जो नहीं था।
अच्छा ठीक
बाजी, मेरे लिए ये अनपढ़ बीवी बड़ी अच्छी है, मेरे लिए बहुत मेरी खिदमत करती है, इसने इसकी कभी बातों का बुरा नहीं माना था।
तो आपने बताया कि आप सूफी हैं, आपका खानदान सूफियों का, तो कोई कलाम सुनाइए, सूफी कलाम याद है कोई आपको?
हाँ याद है मुझे,
सुनाइए कुछ हमें।
ये सुल्तान बहू साहब का एक है, वो मैं ऐसे में पंजाब मेरा सब्जेक्ट था, तो वो मुझे बहुत बेहद पसंद था ये सुल्तान बहू साहब का।
अच्छा,
ये रब अगर ये मिलता नहाते धोते तो मिलता डटुआ मच्छियाँ हूँ, अगर ये रब मिलता जतियाँ सतियाँ तो मिलता दांदा फसियाँ हूँ, अगर ये रब मिलता जंगल बेलियाँ फिरियाँ तो मिलता काल कृषियाँ हूँ,
हासिल नहीं पाऊं, रब मिलता नियत सच्चियां।
ਬਾਜੀ ਮੈਂ ਮੇਰਾ ਇਹ ਮਕਸਦ ਹੀ ਹੈ ਬਸ ਇਹ ਦੁਨੀਆ ਆਰਜ਼ੀ ਹੈ ਆਰਜ਼ੀ ਤੋਂ ਬਸ ਜੋ ਹੈ ਨਾ ਹਮਨੇ ਇੱਧਰ ਜ਼ਿਆਦਾ ਤੋਂ ਰਹਿਣਾ ਨਹੀਂ ਹੈ ਪਤਾ ਨਹੀਂ ਚਲਤਾ ਅਭੀ ਮੈਂ ਬੂੜਾ ਹੋ ਗਿਆ ਮੇਰੇ ਬਾਲ ਸਫੈਦ ਹੈ।
तो सामिन ये कहानी थी मौलदा साहब की, बड़ी एक प्यारी कहानी उन्होंने लिखी। हमारे साथ ज़रीफ हैं, ज़रीफ बलोच कैसी लगी कहानी आपके इलाके की?
कहानी आपके इलाके की
जी बाजी बहुत अच्छी कहानी है, मुझको बहुत पसंद भी आई
है। एक तो आपकी आवाज़ फिर रिपीट हो रही है, आप जल्दी से रेडियो बंद कीजिए, इतने मैं अपने कॉलर्स को ले लूँ, आप रेडियो बंद कीजिए अपना। अच्छा हमारे साथ मोहम्मद शफ़ी हैं चित्राल से। जी शफ़ी साहब, शफ़ी साहब
السلام علیکم جی۔
وعلیکم السلام شفیع صاحب،
شہناز بھائی کیسے ہیں آپ؟ خیریت
جی؟ میں بالکل ٹھیک ٹھاک ہوں۔
ایک تو بلوچستان سے جو میرے بھائی ہیں ان سے سوال یہ میں کروں گا کہ گوادر میں بچوں اور بچیوں کی تعلیم کے حوالے سے،
اچھا
دوسرا ان لوگوں کے مچھی کے علاوہ ذریعہ آمدن، اور اگر میاں والی والے بھائی ہمارے ساتھ ہیں تو انہیں بھی میں ان کا شکریہ ادا کرتا ہوں۔ یقیناً فوجی جاب کے اندر، ملازمت کے اندر اتار چڑھاؤ جو ہے یہ ایک زندگی کا حصہ ہے، اور ایک بڑا زبردست دوران ملازمت، یعنی تلخیاں بالکل آتے ہی انسان کی زندگی میں، اور جوانی جو ہے وہ انسان ملازمت کو دے جاتا ہے، اور یقیناً جو ہے اس دوران میں ملازمت بہت ساری چیزیں ایسی ہوتی ہے کہ وہ دیکھنے کو، سننے کو، کرنے کو ملتے ہیں۔
تو کیا سوال کیا آپ کا، آپ کا مولانا صاحب سے کیا پوچھنا چاہتے ہیں؟
سوال میرا گوادر کے حوالے سے، ایک تو ذریعہ معاش،
وہ تو آپ نے پوچھ لیا، وہ میں نے لکھ لیا آپ کا،
دوسرا بچیوں کے علاوہ بچیوں کے تعلیم کے حوالے،
یہ تو آپ نے ظریف سے پوچھا ہے،
اور گوادر دونوں سر یہ سوال ہے دونوں سے۔
اچھا ٹھیک ہے، بہت شکریہ۔
مجھے لائن پر رکھیں، پھر چترال کے بارے میں آپ کو بتاؤں گا میں آپ سے، میں نے بہت سارے شکوے کرنے۔
کیوں، میں نے کیا کر دیا؟
بس بس میں وہ میں نے آپ کو بتاتا ہوں بات
نہیں۔ اچھا سنیں شفیع صاحب، پہلے ابھی آپ رک جائیے، آپ کس پہ ہیں، لینڈ لائن پہ ہیں یا اس پہ ہیں؟
نہیں میں لینڈ لائن پہ ہوں، میں
بس ٹھیک ہے
فون پہ ہوں۔
بس ٹھیک ہے، تو پھر آپ ذرا ہولڈ رکھیے، بند نہیں کیجیے گا۔
میں ضرور۔
اچھا ظریف، پہلے تو مولانا صاحب خوش آمدید، السلام علیکم مولانا صاحب۔ بڑی آپ کی،
وعلیکم السلام،
اچھی سی کہانی تھی اور میں نے فیس بک پہ بھی ڈالا تھا اس کا، لوگوں کو بڑی پسند آئی، کئی لوگ، بہت سے سینکڑوں کی تعداد میں لوگ سن رہے ہوں گے آپ کو۔ تو میں، ظریف ہمارے ساتھ ہیں، ظریف انہوں نے، مولانا صاحب نے اپنی کہانی میں جو کہ سن 1994 کی بات کی تھی، تو انہوں نے کہا تھا کہ سر بندر کا گاؤں تھا کپر، جہاں میں 80 گھر تھے، جہاں پر چھوٹا سا گاؤں تھا۔ اب بھی آپ رہتے ہیں ہمارے اس علاقے میں؟ آپ پیدا ہو گئے تھے 1994 میں یا پیدا نہیں ہوئے تھے؟
پیدا ہوا تھا باجی میں۔
کس کا، کتنے بڑے تھے؟
میں، میرا تاریخ پیدائش ہے 1986۔
اچھا ٹھیک ہے، پھر تو آپ چھوٹے سے ہوں گے اس وقت۔ تو یہ بتائیے، اب جو کپر ہے اب بھی کیا 80 گھروں کا گاؤں ہے یا بڑا ہو گیا وہ؟
جی کپر تو بہت بڑا علاقہ ہے، لیکن ہر مطلب 20 اکٹھے ہیں، اس کا نام اثر عالدہ ہے، یہ مطلب اور دیہاتیں تو بہت ہیں، لیکن سر بندر ہے وہ تو گوادر کے مطلب قریب ہے، کپر سے تھوڑا دور ہے، لیکن یہ کوسٹل لنک پہ مطلب سارے یہ دیہات مطلب منسلک ہیں، یہ کوسٹل لنک جو کراچی سے جاتا ہے، کراچی سے گوادر۔
اچھا تو آپ کے یہاں، کیونکہ مولانا صاحب نے تو بڑی تفصیل سے اس وقت کے حالات بتائے تھے، آپ بتائیے، کیونکہ بدل گیا ہے پورا بلوچستان کافی حد تک، تو اب گوادر میں، ابھی شفیع نے پوچھا تھا کہ خالی مچھلیاں پکڑنا ذریعہ معاش ہے، کوئی اور کام بھی ہے لوگوں کے پاس؟
بھائی یہاں کے زیادہ تر لوگ پیسے کے لحاظ سے ماہی گیر ہیں، لیکن زیادہ تر مطلب ماہی گیری لوگ بچتے ہیں نا ادھر، کیونکہ زیادہ تر ذریعہ معاش لوگ مچھلیاں پکڑتے ہیں۔
صحیح، لیکن یہ کہ اس سے متعلق جیسے کہ مچھلیوں کو لانے لے جانے کا کام ہے، اور بہت سارے چھوٹے چھوٹے کام، روزگار تو ہر جگہ ہوتے ہیں شفیع صاحب، میرا خیال ہے یہی بات ہے۔ اچھا اور آپ کے یہاں اسکولوں کی کیا صورت حال ہے، پڑھائی کی؟
پڑھائی کی باجی ابھی پہلے سے بہتر ہے، ابھی جو لوگوں کو تعلیم کی اہمیت کے بارے میں پتہ چل گیا ہے، ابھی سارے اپنے بچیوں کو اسکول میں جا رہی ہیں، اسکولیں بن گئی ہیں، کالجیں بن گئی ہیں، ابھی یونیورسٹی بھی کہتے ہیں گوادر میں ابھی جو اسٹارٹ ہو رہا ہے یہ 2017 میں،
اچھا ٹھیک ہے. تو ظریف آپ تو خیر کیونکہ آپ کو ہم نے لیا ہے تو آپ رہیے ہمارے ساتھ, اور شفیع صاحب اب آپ کے سوالوں کے جواب مل گئے. بچوں کی تعلیم کے بارے میں بھی شکریہ آپ کا, اور آپ کو جو شکایتیں ہیں آئندہ کسی پروگرام میں آپ سے سنوں گی شکایتیں ہفتے سے. اچھا مولانا صاحب آپ مجھے یہ بتائیے کہ آپ سے تو تفصیل سے بات بھی ہو گئی تھی, لیکن یہ کہ آپ کی کہانی آپ ریڈیو پر سن رہے تھے اس وقت جب اپنے علاقے میں تھے, سنیے آپ نے؟
یعنی میں نے سن لیا ہے باجی.
اچھا تو آپ کی دولت خان, دولت خان کو آپ کی کہانی کیسی لگی؟
وہ دولت خان سوئی ہوئی ہے, وہ بچے بھی سارے سوئے.
اچھا تو چلیے پھر تو آپ کی کوئی بات نہیں, صبح کے وقت یہ کہانی دوبارہ نشر ہوگی تو اس وقت دوبارہ سنوائے گا. جو لوگ ابھی سو رہے ہیں ان کو کہیے گا صبح اٹھ کے سنیں دوبارہ اس کو, ٹھیک ہے؟
اچھا ٹھیک ہے, میں سنا دوں گا, وہ نماز کے لیے اٹھیں گے نا.
ہاں تو مولانا صاحب آپ کو کچھ پوچھنا تو نہیں؟ یہ میں نے کوشش کی تھی کہ آپ کے دوست کو ڈھونڈوا سکوں, ظریف سے کہا تھا کہ
وہ پرانے آدمی تو نہیں تھے جا, وہ مراد بخش وغیرہ پرانے آدمی تو میرے خیال نہیں تھے, یہ تو بچہ تھا نیا.
ہاں ہاں نہیں نہیں یہ بچہ تو اس گاؤں کا ہے بھی نہیں, مگر یہ ہے کام کا بچہ. تو میں نے اس کے ذمہ ظریف کے کام ڈالا تھا کہ آپ کے دوست مراد بخش کو ڈھونڈیں. تو ظریف نے وعدہ کیا ہے کہ کل صبح وہ کوشش کریں گے, آج ان کو ذرا دیر سے کام دیا گیا, تو اگر وہ ہمیں ملے تو ہم آپ کو آپ کے دوست سے ملوائیں گے. ٹھیک ہے تو بہت شکریہ مولانا,
بہت اچھے انداز میں وہ آپ نے ریکارڈ کیا ہے, بہت اچھی کہانی مجھے لگی,
بہت شکریہ. آپ نے کہانی سنائی اتنی اچھی تھی, آپ کی کہانی ہم سب کو بہت اچھی لگی. اور پھر ظریف
وہ ساتھ آیا, یہ اپنا بھولے شاہ کا عرفانہ کلام بھی سنا دیا, بہت میں خوش ہو گیا.
چلیے بس آپ آپ نے جتنی نیکیاں کی, اتنے اچھے اچھے کام کیے, ایک اچھائی کی بات ہم سب کو سکھائی آپ نے, تو اتنا تو ہمیں کرنا ہی چاہیے تھا. ظریف ویسے میں یہ کہوں گی آپ سے, بلکہ آپ سے پوچھوں گی کہ جو ایک ہے ایک نسلی کشیدگی بھی ہے, تو آپ سمجھتے ہیں کہ مولانا صاحب جیسے بہت لوگ ہیں دنیا میں موجود, آپ ایک نوجوان ہیں, آپ تو اچھائی پہ یقین رکھتے ہیں انسان کی, یا آپ کو نہیں یقین انسان کی اچھائی پر؟
نہیں بھاجی, ہر انسان میں جو ہے ہر قوم میں ہر انسان پائے جاتے ہیں, انسان تو ہے ہمدردی کے لیے, مطلب انسان تو اس کو کہتے ہیں جس کے اندر انسانیت ہے نا.
بالکل بالکل بہت اچھی بات آپ نے کہی کہ انسان کا مطلب یہ ہے کہ اگر انسانیت ہے تو انسان ہے, ورنہ تو اس میں اور کسی حیوان میں کوئی فرق نہیں. اور ہم ایسی مثالیں دیکھ چکے ہیں پاکستان میں دہشت گردی میں جو حیوانیت کی مثال ہے, انسان تو ایسی حرکت نہیں کر سکتا. اچھا ظریف بہت شکریہ آپ کا, ہم آج آپ کو اس لیے ساتھ رکھیں گے کہ تھوڑی دیر میں ہم نصیر کی کہانی سنائیں گے, لیکن ہم اپنے سننے والوں کو بتا دیں کہ ہم نے ایک کہانی نشر کی تھی شگفتہ اسلم کی, جن کا ایک اسکول ہے نیو برائٹ فیوچر اسکول ہے ان کا, اور وہ تو ہمیں نہیں مل سکی تھی اس دن, تو آج گلرخ نے ان کے بھائی سے بات کی, عمران ان کے بھائی کا نام ہے, اور اس وقت وہ غالباً ہمارے ساتھ نہیں ہے لیکن ہم ان کو لیں گے. تو ایک صوبے دار شیر علی صاحب تھے جنہوں نے بڑی محبت سے پیشکش کی تھی اس اسکول کے لیے, مدد کی. تو اگر صوبے دار صاحب سن رہے ہیں, ان کا ٹیلی فون نمبر بدقسمتی سے میرے پاس نہیں ہے, تو اگر آپ فون سن رہے ہیں تو آپ پلیز کال کیجیے, ہم سے فون کیجیے. آپ تو 30-40 ساتھیوں کے ساتھ سنتے ہیں پروگرام, تو کوئی بھی فون کر دے اور پھر ہم آپ کی بات کروائیں گے عمران سے, ان کو ہم لے رہے ہیں ابھی کال پر. اور ہمارے ساتھ ہیں زاہد صاحب مظفر گڑھ سے. جی زاہد صاحب, زاہد صاحب کا فون کٹ گیا. ثناء اللہ مری ہیں بلوچستان سے. ثناء اللہ مری
میڈم السلام علیکم.
جی وعلیکم السلام ثناء اللہ.
میڈم آپ کیسی ہیں, خیریت سے؟ ٹھیک ٹھاک.
جی میں بالکل ٹھیک ٹھاک ہوں. ثناء اللہ یہ بتائیے, آپ کا بھی جانا ہوتا ہے گوادر وغیرہ کے علاقے میں؟
میں گوادر کے علاقے میں تو نہیں, مطلب ادھر ادھر, ویسے کوئٹہ میں لوور لائی میں ادھر ادھر جو میٹنگیں ہوتی ہیں میں جاتا رہتا ہوں.
ہاں
اچھا آپ سے اگر تھوڑا سا آپ سے ٹائم چاہیے, ایک تو آل ڈسیبل آرگنائزیشن جو ہے نا یہ عید الاضحیٰ کے موقع پر فری گوشت کیمپ لگا رہی ہے غریبوں کے لیے, معذور افراد کے لیے. اس میں کولو میں جو ہے وہ آل ڈسیبل آرگنائزیشن اپنے دفتر میں گوشت تقسیم کرے گی 14 تاریخ کو.
اچھا
اور اس کے علاوہ ایک علاقہ ہے تمبو, تو کولو میں ایک علاقہ ہے تمبو ہے, ادھر ہم لوگ گوشت تقسیم کریں گے اور وہ بھی 14 تاریخ کو.
اچھا ثناء اللہ آپ بند نہیں کیجیے فون, ذرا ایک سیکنڈ رکیے, میں ایک صاحب کال لے لوں بلوچستان سے, میں آپ سے پوری تفصیل سے بات سننا چاہوں گی. سعید صاحب ہیں بلوچستان سے. جی سعید صاحب. سعید
میڈم السلام علیکم.
جی وعلیکم السلام, پورا نام کیا آپ کا؟
میرا نام سعید احمد ہے.
جی سعید صاحب. جی 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 सईद अपना फोन अगर रेडियो बंद कर दें प्लीज आप जी अब बोले।
हाँ मैडम जी, मैं बलूचिस्तान से बात कर रहा हूँ
जी। किस जगह से बलूचिस्तान में? हाँ किस इलाके से?
बारखान। बारखान
से। बारखान से, अच्छा जी बताइए बोलिए।
हम भी एक स्कूल चला रहे हैं मैडम, अगर हेलो
जी जी बोले, आप बोलते रहे मैं सुन रही हूँ आपकी बात। आपका स्कूल का नाम क्या है? मेरे ख्याल है सईद का फ़ोन कट गया। सईद साहब आप दोबारा फ़ोन कर लें या गुल के पास अगर नंबर है तो वो आपको कॉल कर लेती हैं। आप लोग इसीलिए नंबर अपना दे दिया करें ताकि ज़रूरी बात पर हम फ़ोन कर सकें। अच्छा सनाउल्ला, हाँ अब बताइए कि ये दो जगहों पे जहाँ आप गोश्त तकसीम करेंगे तो ये गोश्त जो है आपकी वेलफेयर ऑर्गेनाइजेशन की जानिब से तकसीम किया जा रहा है?
ऑल डिसेबल ऑर्गेनाइजेशन के उस पर हम लोग जो है हेल्पिंग हैंड के तावन से इसको तकसीम कर रहे हैं, और मैं तीन जगहों पे, एक तो कोलू में ऑल डिसेबल ऑर्गेनाइजेशन 14 तारीख को अपने ऑफिस में और तकसीम करेगी, और दूसरा एक इलाका है तंबू, वो भी कोलू में है लेकिन थोड़ा सा दूर है, देहाती टाइप है, तंबू में तकसीम करेंगे। और तीसरे दिन जो है ईद के तीसरे दिन मतलब 15 तारीख को हम लोग जो है वो जिला बारखान में तकसीम करेंगे, कैंप लगाएंगे उसमें।
तो कितना कितने गोश्त क्या ज़िबा कर रहे हैं आप लोग?
हम लोग 3 गायें ज़िबा कर रहे हैं और हमारे पास 10 बकरे हम ज़िबा कर रहे हैं।
अच्छा, मैं बहुत ही अच्छा आप काम कर रहे हैं, और मैं सुनने वालों से कहूँगी सामीन आपके यहाँ कुर्बानी जिसके जो भी साहिब हैसियत लोग हैं कुर्बानी ज़रूर करते हैं। मैंने देखा है पाकिस्तान में बहुत लोग कुर्बानी करते हैं, तो सनाउल्ला मरी की जो तंजीम है वो एक बड़ा ही नेक काम कर रही है। आपको पता है कि पाकिस्तान में अब गोश्त इतना महंगा हो गया है कि बहुत से गरीब ख़ानदान जो हैं वो सिर्फ उस वक्त गोश्त खाते हैं जब ईद कुर्बान आती है, और उस वक्त उनको गोश्त खाना मिलता है। तो मतलब ये बहुत ही अच्छा और नेक काम होगा कि आप जो हैं अपने कुर्बानी का गोश्त जो अपने अजीज़ों और रिश्तेदारों में बांट देते हैं, मतलब पता लगता है कि फलां की ससुराल में एक रान जानी है, फलां की ससुराल में दूसरी रान जानी है, तो बजाय इसके अगर आप अपने उन भाइयों को इस गोश्त में शामिल करें जिनके लिए ये बहुत बड़ी नेमत है, मतलब उनके घर में जब गोश्त पकेगा उनके बच्चे खाएंगे तो वो दिल से खुश होंगे, और अल्लाह मियां आपकी कुर्बानी ज़रूर कबूल करेगा, क्योंकि आपको पता है बच्चे तो हर एक को बहुत अच्छे लगते हैं। तो प्लीज
एक बात और भी आपको बताता चलूं कि हम लोग जो है इस दफा लोगों की माजूर अफराद की दहलीज पे जाकर गोश्त दे देंगे।
अच्छा, सिर्फ माजूर अफराद को नहीं,
बुला भी रहे लेकिन उनकी दहलीज पे जो बच्चे हैं, जो बच्चे हैं उनको इंशाल्लाह अजीज हम उनकी दहलीज पे जाकर वो कर देंगे, और इंशाल्लाह हम इसकी वीडियो जो है वो डालेंगे इंशाल्लाह, और फेसबुक पे वैसे हम लोगों ने आज भी ये खबर दी है। अच्छा, बलूचिस्तान को।
चलिए ठीक है, मैं भी ये जरूर लगाऊंगी जब आप मुझे फोटोज भेजेंगे। और सनाउल्ला मैं आपसे कहूंगी कि सिर्फ माजूर अफराद नहीं बल्कि बहुत से बहुत ही नादार और मुफलिस लोग हैं, आप तो जानते ही होंगे आप उस इलाके में हैं, तो अगर उनको भी आप शरीक करें, मतलब
इंशाल्लाह उनको भी शरीक करेंगे। और मेरे एक जरीफ साहब से एक सवाल है
जी,
कि चूंकि जो क्या कहते हैं उसको तुर्बत है या मकान है उस साइड पे हमारा आना जाना नहीं होता, तो मुझे ये बताइएगा कि माजूर साहब की तालीम से मतलब माजूर साहब की तालीम के बारे में वहाँ पे कुछ लोगों को शऊर है, कुछ इदारे हैं कि नहीं?
पता नहीं, जरीफ जरीफ मालूम है आपको ये बात? जरीफ
भाजी ये बात मुझे मालूम नहीं है भाजी।
अच्छा, हाँ नहीं मैं समझ सकती हूँ क्योंकि ज़ाहिर इनका ये फील्ड नहीं है, मगर सनाउल्ला मरी मुझे बहुत खुशी होती है आप जैसे लोगों से बात करके, और आप लोग अपने इस नए काम को जारी रखिए, और ज़रीफ़ जो है अपने हर आदमी अपनी सतह पर कोई ना कोई अच्छा काम करने की कोशिश करता है, और यही हमारा
मुझे भी बहुत खुशी होती है आप जैसी बहन को से बात करके, आप जैसे लोग दूसरों के काम आती हैं और मीडिया तक लोगों के मसाइल पहुंचाती हैं, आप लोगों से ज्यादा बढ़कर और कोई काम नहीं
कर सकता। असल काम करने वाले तो आप लोग हैं, हमारा काम है मतलब मिलवाना और कम्युनिकेट करना, और जैसे कि मैंने अभी दरख्वास्त किया मुझे, अच्छा मुझे बताइएगा कि आपकी मेरी इस दरख्वास्त का कुछ लोगों के दिलों पर असर हुआ या नहीं, और जब आपके पास कोई लोग ये गोश्त देकर आए या नहीं कि उनके कुर्बानी की जो गोश्त है उसको आप बांटने में मदद करें। ठीक है, अच्छा सनाउल्ला आपसे कॉन्टेक्ट का ज़रिया क्या है? आपका हम फ़ोन नंबर तो नहीं दे सकते लेकिन दफ्तर का पता क्या है आपके?
ये हमारा दफ्तर का पता है ऑल डिसेबल ऑर्गेनाइजेशन डिस्ट्रिक्ट कोहलू बलूचिस्तान।
बस इससे पहुंच जाएंगे लोग? कोहलू छोटी सी जगह है क्या?
बिल्कुल, हाँ बिल्कुल पहुंच जाएंगे, क्योंकि अल्हम्दुलिल्लाह ऑल डिसेबल ऑर्गेनाइजेशन مطلب بہت کام کر رہی ہے, این جی اوز تو بہت زیادہ ہیں لیکن آل ڈسیبل آرگنائزیشن عمل پر یقین رکھتی ہے. اور مطلب ہم جس کو فون کرتے ہیں وہ کہتے ہیں ہاں یار آپ لوگ بہت اچھے لوگ, آپ لوگ بہت کام کرتے ہیں.
اچھا چلیے تو بڑی خوشی کی بات ہے.
میڈم آپ ہماری ویل چیئر کی تصویریں دیکھیں, ایڈیو بلوچستان پہ دیکھیں تو آپ یقیناً خوش ہوں گی کہ ہم لوگوں نے مطلب اس بیکورڈ علاقے میں, اپنی تعریف تو ویسے خود نہیں کرنی چاہیے لیکن ہم نے اتنے بیکورڈ علاقے میں جہاں پہ جناب والا نہ کوئی مطلب انڈسٹری ہے نہ کوئی کچھ ہے,
بالکل
کے باوجود ہم لوگوں نے
اور تعریف اپنی, دیکھیے آپ تعریف اپنی نہیں کر رہے, تعریف آپ اس کام کی کر رہے ہیں جس میں بہت سے لوگ آپ کی مدد کر رہے ہیں, تو اس کو خود ستائی نہیں کہتے, یہ تو ایک آگہی ہے اور ضرور دینی چاہیے. تو بالکل
آپ کی میڈم آپ کے پروگرام کی توسط سے, کتھا کلامی معاف, آپ کے پروگرام کی توسط سے میں ہیلپنگ ہینڈ پاکستان کا بہت شکر گزار ہوں کہ جنہوں نے ہر عید پہ ہماری ہیلپ کی ہے جو ہم لوگ لوگوں کو دیتے ہیں.
اچھا چلیے بہت, یہ سب ہیلپنگ ہینڈ جو ہے یہ غیر ملکی آرگنائزیشن ہے یا پاکستانی ہے؟
نہیں ہیلپنگ ہینڈ پاکستان جو ہے یہ امریکہ کی مطلب یو ایس اے کی ہے.
اچھا اس کی شاخ ہے پاکستان کی. ٹھیک ہے صحیح ہے, سمجھ گئی.
پاکستان کی شاخ ہے, بہت آپ لوگوں کے ریڈیو میں بھی اس کے پروگرام چلتے رہے ہیں.
جی جی جی. اچھا بہت شکریہ ثناء اللہ آپ کا. اور ظریف اب ہم کہانی سنتے ہیں دوسری. یہ کہانی ایک چھوٹے سے بچے کی کہانی ہے, محمد افضل رحمان ان کا نام ہے اور یہ پاکستان کے قبائلی علاقے سے کہانی ہمیں ملی ہے, تو چلیے کہانی سنیں.
میرا نام محمد ظریف بلوچ ہے, یہ کہانی محمد نصیر بلوچ کی ہے جو پڑھنا لکھنا نہیں جانتی, ان پڑھ ہے, ان کو بھی نہیں آتی ہے, اس لیے اس کا کہانی اب میں پیش کرنے جا رہا ہوں. اس طرح ہے محمد نصیر بلوچ کا. میرا نام محمد نصیر ہے, میں ضلع گوادر تحصیل پسنی کے ایک پسماندہ اور سہولت نہ ہونے کے برابر علاقے میں رہتا ہوں جس کا نام ریک پشت ہے, جو ایک ساحلی علاقہ ہے اور یہاں کے زیادہ لوگ پیشے کے لحاظ سے ماہی گیر ہیں. میں بھی پیشے کے لحاظ سے ایک ماہی گیر تھا اور اس وقت میری عمر 60 سال کے لگ بھگ ہے. میرے دو بھائی اور ایک بہن ہے, سب سے بڑا بھائی میں ہی ہوں. میرے منجلے بھائی ایک مچھلی کے پکچی میں کام کرتا ہے اور چھوٹے بھائی ایک سرکاری محکمے میں نائب قاصد ہے, جو سارے شادی شدہ ہیں. میری فیملی میں میری بیوی, ایک بیٹا اور دو بیٹیاں ہیں جو کہ ایک جگی میں رہتے ہیں. میرا لڑکا مچھلی کے ایک فیکٹری میں کام کرتا ہے, اس کا تنخواہ 5,000 روپے ہے. اس وقت ہم بہت مشکل میں ہیں اور بڑی مشکل سے گزر بسر ہو رہی ہے. اس مہنگائی کے دور میں جینا محال ہو گیا ہے. اس وقت میری پریشانیاں اور بڑھ گئی جب میں بیمار ہونے لگا, سینہ درد کرتا تھا, پاؤں درد کرتے تھے, دل درد کرنے لگا, آنے کو دل نہیں لگتا تھا, میں مزید کمزور ہونے لگا. شروع میں پہلے اپنے نزدیکی شہر پسنی جا کر اپنے آپ کو ڈاکٹر کو دکھایا تو ڈاکٹر نے کھانے کے لیے چند دوائیاں دی لیکن کچھ فرق نہیں ہوا. اس وقت گھر میں میری بیوی کے پاس صرف ایک تولہ سونا تھی, پھر ہم نے سونا سونار کے پاس بھیجی اور علاج کرنے کے لیے کراچی چلے گئے. پھر وہاں ہم ایک پرائیویٹ اسپتال کارادر جنرل اسپتال چلے گئے. اس اسپتال میں میں نے اپنے آپ کو ایک ڈاکٹر دکھایا تو ڈاکٹر کا نام مجھے یاد نہیں, تو ڈاکٹر نے خون اور پیشاب ٹیسٹ کرنے کو کہا. ٹیسٹ آنے کے بعد ڈاکٹر نے بتایا کہ آپ کو ہیپاٹائٹس بی ہو گیا ہے اور چند ٹیبلٹ تجویز کی اور 3 مہینے تک کھانے کو کہا. یہ گولیاں بہت مہنگی تھی. چند دن کے بعد ہم واپس اپنے گھر آ گئے اور میرے سارے پیسے بھی ختم ہو گئے. گولیاں کھانے کے بعد میں ایک حد تک صحیح ہو گیا لیکن ایک سال کے بعد پھر میری طبیعت بگڑنا شروع ہو گیا, لیکن اس دفعہ ہمارے پاس کچھ نہ تھا. میری طبیعت مزید بگڑتا جا رہا تھا اور میں مجبور ہو کر سارے رشتے داروں کے پاس گیا اور ہر ایک نے اپنے گنجائش کے مطابق میری مدد کی. ایک مرتبہ پھر میں کراچی چلا گیا اور ڈاکٹر کو اپنے آپ کو دکھایا جو کمبر اسپیشلسٹ اسپتال کراچی کو بیٹھا تھا, اور پچھلے سارے قصے بھی دکھائی لیکن ڈاکٹر نے مجھے 4 مہینے کے لیے گولیاں کھانے کے لیے تجویز دی اور کہا گولیاں ختم ہونے کے بعد واپس میرے اسپتال میں آ جاؤ اور آپ کا دوبارہ قسطیں کروائیں گے. چند دن کے بعد میں واپس اپنے گھر آ گیا اور وقت پر گولیاں کھانا شروع کیا اور آہستہ آہستہ میری طبیعت ٹھیک ہونا شروع ہو گیا. اور جب میرے گولیاں ختم ہوئی تو میں کراچی جا نہ سکا کیونکہ میرے پاس کچھ بھی نہ تھا, نہ پیسہ نہ دوسری چیز, اور میں دوسروں کو پریشان نہیں کرنا چاہتا تھا. ठीक 6 महीने के बाद फिर मेरा तबीयत बिगड़ना शुरू हो गया. वही दर्द और वही तकालीफ, शायद दर्द मुकद्दर में है. दर्द और शदीद बढ़ते जा रहे हैं. इस वक्त मैं कुछ भी नहीं कर सकता हूँ, बस अल्लाह ताला के आसरे पर रहता हूँ और रात दिन बिस्तर पर पड़ा रहता हूँ और चलना फिरना भी मुश्किल होता चला जा रहा है. बस वॉइस ऑफ अमेरिका से मेरी गुजारिश है कि अल्लाह ताला के किसी नेक बंदे को पकड़ कर मेरी माली मदद फरमाए और मुझे इस बीमारी से छुटकारा दिला दे. शुक्रिया.
आप कोई मुझे यहाँ पे कोई क्वेटा में आसपास कोई अस्पताल नहीं है डॉक्टर जिसका नाम बताएं, जो अस्पताल हो कोई बड़ा बसनी में ग्वादर में?
जी जी बसनी में या ग्वादर में एकदम सही है. ये डॉक्टर ये सहूलियतें ना होने के बराबर है, लेकिन क्वेटा जो हमारे इलाके से बहुत दूर है, कराची थोड़ा सस्ता ये नजदीक थोड़ा पड़ता है ना.
अच्छा.
कराची हमारे 600 किलोमीटर और क्वेटा हमारे 1200 किलोमीटर. कह रहे हैं कि मैं गरीब आदमी हूँ, उसका जो एक लड़का है उसका बेटर एक लड़का है वो फैक्ट्री में काम करता है, उनका जो माश यार बिल्कुल डैमेज है और चाहते हैं किसी जो ये मुखिर हजरत हैं ये उनका इलाज भी करें ताकि इनकी जिंदगी जो है सरल तरीके से गुजर सके. बेदम बस मेरी आपसे गुजारिश है.
आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी.
पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान.
और भारत में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत.
तो इंतजार रहेगा आपकी कहानियों का.
मजीद तफसीलात के लिए urduvoa.com. आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी.
तो सविन सईद हमारे साथ दोबारा आ गए हैं. जी सईद, आपका फ़ोन गुल मिलाने की कोशिश कर रही हैं. सईद साहब आपको आवाज़ आ रही है मेरी? सही साहब जी, अब
3321 3175 311.
अच्छा ये आपका टेलीफोन है, हम आपको कर लेते हैं, लेकिन जल्दी से अगर आप बता भी दें मुझे कि क्या मसला था आपका.
मैडम हमारा एक स्कूल है
जी
प्राइवेट
जी
जो हम चला रहे हैं.
अच्छा.
लेकिन उसमें ये है कि हमारा एक मसला है कि उसकी बिल्डिंग भी सही नहीं है और उसका फर्नीचर भी सही नहीं है.
अच्छा.
प्राइवेट स्कूल है, इंतहाई कम फीस पर हम बच्चों को पढ़ा रहे हैं, तकरीबन 150 तादाद है बच्चों की.
अच्छा. तो आपके इलाके में आप ऐसा कीजिए, उसके लिए ज़रूरी है आप अपनी कहानी लिख के भेजिए, कैसे आपकी ज़िंदगी गुजरी, कब आपने स्कूल का सोचा. तो जब आप कहानी लिख के भेजेंगे फिर हम कुछ कोशिश करेंगे आपके लिए करने की. ठीक है, तो आप कहानी हमें लिख भेजिए और फिर आपसे हम बात करेंगे. बहुत शुक्रिया. अच्छा हमारे साथ कुछ और कॉलर्स हैं. राज मोहम्मद हैं कोहाट से. जी राज मोहम्मद साहब, राज मोहम्मद. और अहमद नवाज हैं बलूचिस्तान से. अहमद नवाज साहब, मेरे ख्याल है अहमद नवाज का फ़ोन भी कट गया, राज मोहम्मद का भी कट गया, अब रियाज साहब बाकी बचे हैं. उम्मीद है कि उनका फ़ोन नहीं कटा होगा. जी रियाज साहब अस्सलाम वालेकुम.
वालेकुम सलाम, मैं रियाज अहमद जंग से बोल रहा हूँ, पंजाब पाकिस्तान से. मैंने मार्च को कहानी भेजी थी एक.
अच्छा.
अभी तक नशा नहीं हुई, मैं खत के जरिए भेजी थी मैंने.
अच्छा जंग से पता क्या था पूरा आपका?
नंबर 61 तहसील वाला जंग थाना मोची वाला.
अच्छा मैं ज़रूर चेक करूंगी, लेकिन अक्सर ऐसा होता है कि कहानियों की बारी थोड़ी देर से आती है तो थोड़ा सा आपको इंतजार करना पड़ेगा, लेकिन मैं ज़रूर आपका चेक करूंगी. आप
मेहरबानी करना, ये मेरा रकबे का मसला है, तो वो मेरे बच्चे को मैंने वो कारोबार करके देना था, तो वो सब कुछ डिग्री हुई हुई है और एक तरफा भी हुआ है, अमल दरामद नहीं हो रही.
मैं सच्ची बात आपको बताऊं कि अक्सर जो अदालती मामलात हैं ना वो बड़े कॉम्प्लिकेटेड होते हैं और बहुत ही इसमें हमारा कामयाबी का जो रेशो है ना बहुत ही कम है. बहरहाल क्योंकि कहानी आती है, मेरे दिल में बड़ी इज्जत है आप लोग जब कहानी भेजते हैं, हम किसी को बुलाते भी हैं कानूनी मदद के लिए, तो मैं कोशिश करूँगी ज़रूर. लेकिन मैं अभी से आपको बता दूँ कि पाकिस्तान के अदालती निज़ाम में वक्त बड़ा लंबा है, अफसोस की बात यह है. तो बहरहाल हम
सिर्फ वो लीडर जो है ना वो आगे पीछे कर देते हैं, साहब के आगे फेल नहीं करते हैं, थोड़ा सा हमें अच्छा मिल जाता.
मैं जरूर आप जब कहानी आएगी नहीं रिया साहब सच आप मैं सच बता रही हूँ कि ज्यादातर ये जो अदालती चक्कर होते हैं ना इतने दर्दनाक कहानियां होती हैं कि मुझे बहुत ही अफसोस होता है जब मैं पढ़ती हूँ. और अगर मेरे बस में हो और मैं कर सकूँ तो मैं बिल्कुल ज़रूर ये मसला हल करने की कोशिश करूँगी. आपकी कहानी मैं आज ही देखूँगी कि क्या है. अच्छा हमारे साथ जाहिद मोहम्मद है मुजफ्फरगढ़ से. जी जाहिद मोहम्मद साहब, जाहिद मोहम्मद साहब.
अस्सलाम वालेकुम.
जी वालेकुम सलाम भैया.
شہناز بھائی میں زاہد اختر مظفر گڑھ سے بات کر رہا ہوں تحصیل علی پور سے.
جی جی.
تو شہناز بھائی وہ باجی وہ میں نے کہانی بھیجی تھی اپنے اسکول کی آل رشید تو بے مدر اسکول کے حوالے سے.
اچھا نشر ہو گئی ابھی نہیں ہوئی؟
آپ نے ریکارڈ بھی کر لی تھی لیکن چلائی نہیں ہوئی ابھی تک.
آپ ایک اسکول بنانا چاہتے تھے ہے نا, آپ کی کہانی یہی ہے نا کہ آپ اپنے اسکول کو بڑھانا چاہتے ہیں. میں آپ کی کہانی اصل میں اس میں ایک بہت ہی نیک نیتی سے یہ بھی کوشش ہوتی ہے کہ کہانی کے ایسے وقت سنائی جائے جب کوئی ایسے مہمان ہمارے ہوں جو آپ نے جس مدد کے لیے کہا ہے وہ مدد ہو سکے. تو ظاہر صاحب ضرور ہم ایسے وقت پہ آپ کی کہانی نشر کریں گے کیونکہ ہم تو اپنی سے کوشش کرتے ہیں. ظاہر ہے کہ ہم کسی کو مجبور نہیں کر سکتے مدد کے لیے, لیکن یہ کہ ہم پوری کوشش کرتے ہیں کہ کوئی نہ کوئی جو اچھے کام ہیں ان میں مدد ہو سکے تو ہم ضرور.
کہانی آپ نے ریکارڈ کر لی تھی؟
نہیں, آپ کی بہت اچھی کہانی تھی, مجھے یاد آ گئی. سعدیہ نے آپ کی کہانی ریکارڈ کی تھی, مجھے یاد آ گئی. اور ان شاء اللہ ہم ضرور جلد ہی آپ کی کہانی نشر کریں گے. ٹھیک ہے, بہت
شکریہ
جی. اچھا چلیے, آپ کا فون کٹ گیا. تو آپ کو پتہ ہے, آپ کو معلوم ہے کہ یہ کہانی آپ کی وقت سے پہلے نشر ہو گئی. ظریف, یہ کہانی آپ نے نصیر صاحب کی بھیجی تھی اور بڑے عجیب طریقے سے ان کی مدد بھی ہو گئی تھی. تو اب کیا حال کیا ہے نصیر صاحب کا, یہ بتائیے. ظریف
جی باجی, نصیر کا حال ابھی صحیح ہے, ابھی مطلب اسپتال میں جا رہا ہے اور ٹیبلٹس ڈاکٹر اس کو دے رہے ہیں. 5 مہینے کے بعد 6 مہینے کے بعد وہ کراچی جا رہا ہے, مطلب آہستہ آہستہ اس کی طبیعت اچھی ہونے لگی ہے, ابھی صحیح ہے, مطلب صحیح ہو رہا ہے.
اچھا, تو اب وہ دوائی باقاعدہ کھاتے ہیں اپنی؟
جی جی ہاں بالکل, باقاعدگی سے آپ یہ دوائیاں بھی مطلب کھا رہی ہیں.
اچھا, تو میں نے کہا چلیے یہ کہانی کافی پہلے آپ نے بھیجی تھی, اور مزے کی بات یہ تھی کہ ہم نے جن صاحب کو آپ کی کہانی بھیجنی تھی, منصور صاحب نام تھا ان کا, خالد منصور کچھ ایسے ہی نام تھا نا,
جی جی,
ان کے پاس نصیر صاحب کی کہانی چلی گئی. وہ کہتے ہیں نا کہ اللہ میں جس کی مدد کروانا چاہتا ہے بس اسی کی مدد ہو سکتی ہے. تو خوشی کی بات یہ ہے کہ اور آپ اس پہ بہت خوش بھی ہوئے تھے, مجھے آپ کی بات بہت اچھی لگی تھی. تو ظریف, مجھے امید ہے آپ کا بھی مسئلہ کبھی نہ کبھی ضرور حل ہوگا. چلیے, میں اب آپ کا بہت شکریہ ادا کرتی ہوں اور آپ کو خدا حافظ بھی کہتی ہوں. انشاءاللہ آپ کے دوست جو ہیں, جو ابول بلوچ ہیں, ان کی کہانی بہت جلد ہم نشر کریں گے انشاءاللہ آئندہ ہفتے اگر امجد ثاقب صاحب آئے تو. اچھا, ایک کہانی ہمیں بہت دن پہلے ملی تھی محمد افضل رحمان کی, ابھی تھوڑی دیر پہلے میں نے ذکر بھی کیا. یہ فاٹا کے علاقے سے ان کا تعلق ہے, چھوٹا سا بچہ ہے یہ, اور پہلے ہم نے ان کے غالباً چچا یا بڑے بھائی کسی ایک کو اسکول میں داخل کروا دیا تھا وہاں پولیٹیکل ایجنٹ سے کہہ کے. تو انہوں نے اب اپنی کہانی ہمیں بھیجی ہے. اس بچے کی آواز تھوڑی واضح نہیں ہے لیکن لائنز بہت ہی خراب ملتی ہیں اکثر. تو چلیے آپ لوگ کوشش کیجیے غور سے سنیے کیونکہ اس بچے کی بڑی پیاری سی کہانی ہے. ہو سکتا ہے ہمارے سننے والوں سے کوئی مدد کے لیے اگر تیار ہو تو ہم چاہیں گے اس بچے کی پڑھائی کا بندوبست کریں آپ.
میرا نام محمد افضل الرحمان ہے, میں دوسری کلاس کا طالب علم ہوں. ہمارے علاقے پہاڑی ہے لیکن تعلیم میں چار بچے مصروف ہیں اور دنیا کی فینسی دور سے تسمان بھری گئی ہے. بچپن ہی سے میرا شوق تعلیم حاصل کرنے کے ساتھ ہے. میں اپنے گاؤں میں صبح اسکول جا کر پڑھتا تھا اور دوپہر کی میں اپنی گھر کی بکری چھوکری اپنے گاؤں کی کھیتوں میں چراتی تھی, اور رات کو اپنے گاؤں کی مسجد کی امام صاحب سے قرآن مجید بھی پڑھتا تھا. استاد کی محنت کی نتیجے سے قرآن پاک بھی پڑھا اور 1 کی 5 پاری بھی حفظ کی اور آگے بھی حفظ کر رہا ہوں. قدرت کی بات سے قسمتی میں ہمارے علاقے میں صورتحال خراب ہونے پر آپریشن جاری ہوا کہ لوگ چھوڑ چوک رات رات اپنے عزیز آبائی مکن کو چھوڑ کر دوسری طرف اور مکانی کے لیے بھی سر سوار پیدل روانہ ہوئی. دیکھنے کا منظر یہ معلوم ہوتا تھا کہ قیامت کی دن برپا گئی ہے. تو ہم بھی ایک مجبور کی حالت میں ہمارے ایک رشتے دار کی گھر میں آدھی رات پہنچ گئی تو اس میں افراتفری پھیل گئی. تو اس رات گزرنے بعد ہم ایک اور گاؤں کی طرف روانہ ہوئی جہاں ایک کچی کوٹی میں مقیم ہوئی کیونکہ آپ میرے کی مٹی اور اللہ کی طرف دی ہوئی سنہرے وقت ضائع ہو رہا ہے. کہتا ہے کہ معلم بنو اور یا متعلم بنو. میں چاہتا ہوں دنیا کی ترقی کے دور میں آگے بڑھوں کیونکہ آپ جی ہمارے علاقے میں علاقے پر آپریشن جاری ہے جس کی وجہ سے تعلیم معیار پر بہت برا اثر بڑھ گیا ہے. جس تعلیم کے منظر و فکر ملاتا ہے میں تعلیم حاصل کرنے کے لیے بہت خوش ہوں. اس لیے مجھے اپنے ملک سے بہت پیار ہے اور اپنے ملک کو اپنے روح کے خلاف کرو اپنے ملک کی خدمت کرو. تعلیم حاصل کرنا ہر مرد اور عورت پر فرض ہے. تعلیم حاصل کرنے کے لیے میرا مسلم ارادہ ہے اور میں ایک پسندیدہ اسکول جس میں راحیل شریف سال میں 1500 قبائلی بچوں کو مفت تعلیم فراہم کرنے کا اعلان کیا گیا ہے. اگر میری نیت میں سہارا بن جائے اور میں اس اسکول کا ایک اچھا ستارہ بن جاؤں تو میں اپنی وقت سے بھرپور فائدہ اٹھاؤں گا اور اپنی قوم کی خدمت کرتا رہوں گا اور میں اکیلا رہ گیا ہوں.
اچھا افضل, ابھی یہ بتاؤ کہ جس اسکول کا, آرمی پبلک اسکول کا آپ ذکر کر رہے تھے, تو آپ کا اس میں ایڈمیشن ہوا ہے کہ نہیں ہوا؟
سر نہیں, میں اکیلا رہ گیا ہوں.
بھائی آپ کی بات تو ٹھیک ہے, لیکن ایسی بچی ہے جو کہ اس نے جو ہے نا تو فارم جمع کرایا تھا, لیکن اب جو ہے نا تو ہم ایک ایسے گاؤں میں ہیں جہاں جو ہے نا تو فارم کرانے کا بالکل ہم کو انفارمیشن حاصل نہیں ہوا تھا ایک طرف, اور دوسری طرف جو ہے نا بھائی جس طرح کہ آپ کے پہلی بھی پتا ہے کہ آج کل کی مہنگائی والے دور میں, میں تو خود ہی جو ہے نا جب میں نے سیکنڈ ایئر پاس کیا تو اپنے گھر کو جو ہے نا تھوڑا سا پلاننگ کے لیے جو ہے میں مزدوری کر رہا ہوں سر, اور جس طرح کہ آپ کی پہلی پتا ہے نا کہ آج کل کے دور میں جو ہے نا تو ایسے ہی کام ہے نا.
اچھا تو آپ کیا چاہتے ہیں کہ افضل کا آرمی پبلک اسکول میں داخلہ ہو جائے یا کیا کیا جائے؟
بس باجی مجھے دل کی گہرائیوں سے خاص طور پر میں آپ کو جو ہے نا شکریہ ادا کرتا ہوں, اور کیونکہ میں چاہتا ہوں کہ یہ بچہ جو ہے نا تو اپنی قوم کی خدمت کرے, کیونکہ یہی بچہ جو ہے نا تو اس کا وقت جو ہے نا ضائع ہو رہا ہے, تو مجھے اتنی ساتھ اتنی فیسلٹیز نہیں کہ اس بچے کو تعلیم دے سکوں.
ابھی آپ لوگ اپنے گھر میں نہیں رہتے؟
جی ہم تو ایک کرو جو ہے نا تو کرائے مکان میں رہتے ہیں, اور اب جو ہمارے علاقے ابھی ہماری علاقے پرفیشن جا رہی ہے.
تو آپ چاہتے ہیں کہ اس کا کہیں بھی آرمی اسکول میں داخلہ ہو جائے اور ہاسٹل وغیرہ کا انتظام ہو جائے, کیا چاہتے ہیں؟
ہاں بالکل باجی بالکل. اچھا ایسا ہوں کہ وہ بالکل اس کا جو ہے نا تو خاص طور پر مجھے اتنی جو ہے نا روپیے نہیں, تو میں خود جو ہے نا تو آپ کی مزدوری وغیرہ کرتا ہوں تقریباً ایک دن میں جو ہے نا تو 350-300 روپئے لیتا ہوں, لیکن وہ تو اس کا جو ہے نا تو گھر کا خرچہ بھی جو ہے نا پورا نہیں ہوتا, تو پھر سر اس کو تمہیں ہاسٹل کی جو ہے نا فیس جو ہے نا ادا کر لوں.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے ہیں, ابھی بجلی کرنٹ لگاتے ہیں.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں,
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urduvoa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
تو سامین دوبارہ فون کیا ہے ہمیں کوہاٹ سے راج محمد صاحب نے. جی السلام علیکم راج محمد صاحب.
باجی السلام علیکم.
جی خوش آمدید, پہلی دفعہ آئے ہیں میرے پروگرام میں تو خوشی ہوئی.
پہلی دفعہ نہیں ہے, میں نفیسہ بھائی کے پروگرام پہ ہوتا ہوں.
مجھے معلوم ہے, میں نے کہا میرے پروگرام میں پہلی دفعہ آئے.
آپ پہلی دفعہ آئے ہوں آپ کے پروگرام میں, تو کہانی سن سن کے تو میرا دل بہت بہت دل خوش ہوا.
اچھا آپ ریڈیو بند کر دیں گے پہلے اپنے پاس؟
میں فوٹوگرافر ہوں جی.
اچھا
میرے والد صاحب بھی فوٹوگرافر تھے.
آپ فون بند کر دیں گے پہلے, آپ کی آواز نہیں آ رہی صاحب. یہ ٹیلی فون, سوری ریڈیو بند کر دیں گے اپنا.
تو میرے والد صاحب پارٹیشن سے پہلے کے فوٹوگرافر تھے.
اچھا جی.
تو ہم اصل میں انڈیا فیروز پور کے رہنے والے ہیں.
اچھا, اور یہاں آ کے پھر بسے آپ کوہاٹ میں.
یہاں پارٹیشن سے پہلے آ کر ہمارے والد صاحب آباد ہو گئے, اور ہمارے والد صاحب جو تھے نا وہ یعنی پورے ورلڈ میں بہت مانے ہوئے فوٹوگرافر تھے.
مجھے ایسا لگتا ہے آپ کی کہانی بہت اچھی ہوگی, کیوں نہ آپ ہمیں یہ کہانی لکھ کر بھیج دیں اور تصویریں مجھے بھیجیں خاص طور سے. آپ فیس بک پر ہیں کیا؟ فیس بک پر ہیں آپ؟
ہاں ہاں جی جی جی.
تو آپ پلیز ساری اچھی اچھی تصویریں جو ہے نا, مجھے بڑی خوشی ہوگی کہ میں بڑا سا پروگرام آپ کے ساتھ کروں اور اس میں تصویریں بھی ڈالوں. تو آپ پروفیشنل فوٹوگرافر ہیں یا شوقیہ فوٹوگرافی کرتے ہیں؟
نہیں جی, ہمارا تو خاندانی پیشہ ہے جی.
اچھا اچھا, پورا نام آپ کا کیا ہے؟
خاندانی راج محمد.
راج محمد صاحب, اچھا راج صاحب, بہت خوشی ہوئی آپ سے بات کر کے. اور آپ بھولیے گا نہیں, جلدی سے کہانی لکھ کے بھیجیے اور فیس بک پر مجھے ریکویسٹ بھیج دیں تو میں آپ کو ایڈ کر لوں گی اور آپ مجھے ساری تصویریں بھیجیے گا. اچھا خدا خدا حافظ آپ کو. جاوید ہے نوشیرہ سے. جی جاوید صاحب.
ہلو
جی, السلام علیکم جاوید. جی جی السلام علیکم.
السلام علیکم. آواز ذرا کٹ رہی ہے, جاوید بات کر رہا ہوں نوشیرہ کینٹ سے.
آپ کی تو زبردست آ رہی ہے, آپ بولیے.
اچھا تو یہ جو ابھی فاٹا سے ایک بچی کی آپ نے کہانی سنائی ہے, افضل غالباً نام تھا اس کا.
ہاں جی.
اس کو اگر میں میرے پاس آ سکتا ہے اور رہ سکتا ہے تو میں کوشش کروں گا کہ اس کو پڑھایا جائے.
کیا کہنے آپ کے اب, کیونکہ وقت ختم ہو رہا ہے, آپ جلدی سے اپنا پلیز نمبر لکھوائیے, میں آپ کو اپنے آفس سے فون کرتی ہوں.
ٹیلیفون
نہیں نہیں نہیں, آپ ان کو گل کو دے دیجیے, گل لے رہی ہیں آپ سے نمبر نا.
جی
جی, آپ سبھی لیتے ہیں. تو سامعین اس کے ساتھ ہی میں اجازت بھی چاہوں گی پروگرام ختم کرنے کی. ہمارے پروگرام آئندہ ہفتے سنیے گا. شہناز عزیز کو اور گل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. Thank you.